lựa chọn. الحمد لله والصلاة والسلام على عباده الذين اصطفى أما بعد أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم أولم يرى الذين كفروا أن السماوات والأرض كانتا رتقا ففطرناهما وجعلنا من الماء كل شيء حي أفلا يؤمنون إلى الآخر سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم اللهم أرنا الحق حقا وارزقنا اتباعه وأرنا الباطل باطلا وارزقنا اجتنابه ربنا زدنا علما تو سورہ انبیاء کی ان آیات کی تفسیر ہم پڑھ رہے ہیں آیت نمبر 30 سے لے کر 33 تک 30 سے 33 اور قرآن کی جلد نمبر 6 سے تو ترجمہ پڑھ لیا تھا اور پچھلی کلاس میں معارف و مسائل پڑھنے شروع کر دیے تھے اس میں جو پہلی آیت ہے جو ابھی بھی تلاوت کی گئی کہ اللہ تعالیٰ نے فرمایا تھا کہ کیا آپ نے نہیں دیکھا کیا نہیں دیکھا ان منکروں نے آپ نے نہیں بلکہ ان منکروں نے ان منکروں یعنی کافروں نے کیا نہیں دیکھا کہ آسمان اور زمین پہلے بند تھے ان کے منہ پہلے بند تھے پھر ہم نے ان کو کھول دیا ٹھیک تو اس کی تفسیر ہم پڑھ رہے تھے تو اس پیراگراف سے دوبارہ سے شروع کرتے ہیں کہ تفسیر ابن کثیر میں ابن ابی حاتم کی سند سے حضرت عبداللہ بن عمر رضی اللہ تعالیٰ عنہ کا یہ واقعہ نقل کیا ہے کہ ایک شخص ان کے پاس آیا اور ان سے اس آیت کی تفسیر دریافت کی انہوں نے حضرت ابن عباس رضی اللہ تعالیٰ عنہ کی طرف اشارہ کر کے فرمایا کہ اس شیخ کے پاس جاؤ ان سے دریافت کرو تو نبی علیہ الصلوۃ والسلام کی زندگی میں یہ دونوں حضرات ابن عباس رضی اللہ تعالیٰ عنہ اور ابن عمر رضی اللہ تعالیٰ عنہ یہ لوگ اس وقت بچوں میں آتے تھے ٹھیک ان کی عمر جو تھی نا وہ بٹوین 10 to 20 ٹین ایج ان کی تھی ٹین ایجرز تھے یہ لیکن اب یہ شیخ بن چکے تھے نبی علیہ الصلوۃ والسلام کے یہ یعنی یہ واقعہ جو ہے یہ بعد کا واقعہ ہے خلفائے راشدین کے دور کا شاید واقعہ ہوگا ظاہر ہے انہی کے دور کا واقعہ ہوگا کہ جس کے اندر یہ لوگ اتنے بڑے ہو چکے تھے کہ علماء دین کے طور پر ان کو پہچانا جانا شروع ہو گیا تھا اور ان کی عمر بھی زیادہ ہو گئی تھی کیونکہ لفظ شیخ جو ہے وہ عربی زبان میں بوڑھے شخص کے لیے بھی استعمال کیا جاتا ہے تو انہوں نے اس طرف اشارہ کیا جس طرف حضرت ابن عباس رضی اللہ تعالیٰ یا تو تشریف رکھتے تھے یا ان کی رہائش تھی اس ڈائریکشن میں کہ ان کے پاس جاؤ ان سے دریافت کرو اور وہ جو جواب دیں مجھے بھی اس کی اطلاع کرو ٹھیک ہے یعنی یہ علم کا ایک پروسیس گویا کہ یہ ایک مدرسہ تھا نبی علیہ الصلوۃ والسلام کو بنایا ہوا نا جامعہ صفہ ہے صف یہ اصحاب الصفہ کا جو مدرسہ تھا مسجد نبی کے اندر یہ اسلام کا پہلا مدرسہ ہے اور اس کی بنیاد نبی علیہ الصلوۃ والسلام نے اپنے مبارک ہاتھوں سے رکھی تھی اور یہی مدرسہ چل رہا تھا مدینہ منورہ کے اندر اور اس میں یہ علم حاصل کرنے کا پڑھنے پڑھانے کا سیکھنے سکھانے کا یہ پروسیس چلتا تھا یہ ہے علم جس کو کہ ہمارے دین کے اندر سب سے بنیادی حیثیت حاصل ہے ٹھیک ہے تو ان سے پوچھو پھر مجھے بھی آ کر کے بتاؤ رائٹ کیسے یہ ایک یونیورسٹی ماحول یہ ہوتا ہے جامعہ عربی میں یونیورسٹی کو جامعہ کہتے ہیں جامعہ صوفہ کا ماحول ایسا تھا تو وہ جو جواب دیں مجھے بھی اس کی اطلاع کرو یہ شخص حضرت ابن عباس رضی اللہ تعالیٰ عنہ کے پاس گیا اور دریافت کیا کہ اس آیت میں رتقن اور ففتقنا سے کیا مراد ہے تو حضرت ابن عباس رضی اللہ تعالیٰ عنہ نے فرمایا کہ پہلے آسمان بند تھے بارش نہ برساتے تھے اور زمین بند تھی کہ اس میں نباتات نہیں اگتی تھی جب اللہ تعالیٰ نے زمین پر انسان کو آباد کیا تو آسمان کی بارش کھول دی اور زمین کا نشو نما کھول دیا یعنی اس سے پہلے نا یہ نباتات اور یہ سبزیاں اور یہ جو انسان کے کھانے کے جو اناج ہوتے ہیں گرینز جن کو کہتے ہیں یہ پہلے نہیں اگتے تھے ٹھیک ہے اچھا ایک بات ہمیں یہ بھی پتا ہے کہ زمین کے اوپر اللہ تعالیٰ نے جنوں کو پہلے سے آباد کیا ہوا تھا ये जिन पहले से यहां पर रहते थे, पता नहीं कितने हजार साल पहले, आदम अलैहिस्सलाम की लैंडिंग से हजारों साल पहले से जिन मौजूद थे, ठीक है। अच्छा, जिन्नों के अलावा एक और भी मखलूक के आसार मिले हैं जिसको हम डिनाई नहीं कर सकते कि नहीं जी सब झूठा है, ऐसा ऐसा है नहीं। डायनासोर्स, डायनासोर्स जिनकी हड्डियां मिलती हैं और बाकायदा इन्होंने उसके ढांचे, असल असल शक्ल के ढांचे बना करके म्यूजियम्स के अंदर दुनिया जहां में डिस्प्ले भी किए हुए हैं, तो ये डायनासोर्स और उस जमाने की जो 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 जानवर थे ना, ये भी ऐसा ही मालूम होता है कि इंसानों से पहले जमीन के अंदर आबाद थे, ठीक है। जब अल्लाह ताला ने आदम अलैहिस्सलाम को बनाया तो सूरह बकरा के अंदर वो वाकया जिक्र किया ना कि अल्लाह ताला ने फरिश्तों से कहा कि मैं इरादा कर रहा हूं कि जमीन के अंदर अपना खलीफा बनाऊंगा, फिल अर्द खलीफा, मैं जमीन में खलीफा बनाऊंगा। तो फरिश्तों ने क्या जवाब दिया था कि फरिश्तों ने कहा था कि ए अल्लाह, आप जमीन में एक मखलूक बनाएंगे, ये तो वहां पे जाकर के ना खून बहाएगी, एक दूसरे को मारेगी, खून बहाएगी। तो फरिश्तों ने ये बात क्यों कही थी, ठीक है, फरिश्तों ने ये बात क्यों कही थी? फरिश्तों को फ्यूचर का इल्म नहीं था, ये आलिमुल गैब नहीं होते फरिश्ते कि इनको पता है कि जी क्या होने वाला है, इनको तो नहीं पता था कि फ्यूचर में क्या होने वाला है। तो उन्होंने ये बात क्यों कही, आपसे पूछें तो कैसा, क्या ख्याल है, आपसे पूछें फरिश्तों ने ये बात क्यों कही थी? खैर, टाइम भी जाया होगा, मैं वैसे भी हिंट कर चुका हूं ऑलरेडी इसके ऊपर कि डायनासोर्स जमीन में पहले से मौजूद थे, और ये डायनासोर्स क्या करते थे, ये इंतहाई खून खौर मखलूक थी। देखा भी होगा शायद आपने वो टीरेक्स, टायरेनोसोरस सोरस, टायरेनोसोरस जिसको टीरेक्स आसान जुबान में कहते हैं, तो ये बड़े खून खौर थे, ये हर वक्त आपस में लड़ते रहते थे, ठीक है। तो फरिश्ते ये चीज देखते थे कि जमीन में जो मखलूक है ना, ये तो लड़ती रहती है, हर वक्त खून बहाती रहती है, तो शायद इसी वजह से उन्होंने कहा कि जी आप अल्लाह ताला एक और मखलूक बना देंगे, वो भी खून बहाएगी, वो यस्फिक दिमा। और जहां तक आपकी तस्बीह का ताल्लुक है तो वो तो हम करते ही रहते हैं वैसे भी, तो हम तस्बीह करने के लिए काफी हैं, ये तो खून बहाएगी, ठीक है। तो जमीन के अंदर ऐसी मखलूक पहले से मौजूद थी, तो बज़ाहिर ऐसा लगता है कि ये जो मखलूक थी ना जमीन के अंदर, ये अर्बीवोरस नहीं थी। अर्बीवोरस कहते हैं जो कि हर्ब्स खाते हैं, जिसको हम हर्ब्स कहते हैं ना, हर्ब्स एच से लिखते हैं, लेकिन हर्ब्स को प्रोनाउंस नहीं करते, अर्ब प्रोनाउंस करते हैं, ठीक है। तो अर्बीवोरस थी ये मखलूक, यानी ये अर्बीवोरस नहीं थी, अर्बीवोरस नहीं थी। अर्बीवोरस कहते हैं जो के प्लांट्स खाते हैं, ठीक है। ये लोग कार्निवोरस थे, कार्निवोरस उन उस मखलूक को कहते हैं जो कि सिर्फ गोश्त खाती है, कार्निवोरस उनको कहते हैं, ठीक है। तो ये जो डायनासोर्स थे ना, या तो ये सारे के सारे कार्निवोरस थे, यानी ये एक दूसरे को काटते थे, मारते थे और उनका खून पीते थे और उनका गोश्त खाते थे, ठीक है। या अगर इनमें हर्बीवोरस थे भी ना, तो वो भी बहुत थोड़े से थे, वो ज्यादा चीजें नहीं खाते होंगे, बस थोड़ी जो चीजें जमीन में मौजूद थी उनको खा लेते होंगे, ठीक है। तो अनाज वगैरह की जरूरत जमीन में उस वक्त थी नहीं, क्योंकि जो मखलूक जमीन में रहती थी, जिन जिन क्या खाते हैं, जिन हड्डियां खाते हैं। हदीस मुबारक से पता चलता है कि हड्डियां जो है ना, वो जिनों की खुराक है। तो हड्डियां कहाँ से आएंगी, हड्डियां जो है वो पौधों में तो नहीं उगती, हड्डियां तो किसी जानदार को जब आप मारते हैं तो वो मरता है, तो उसके अंदर से हड्डियां निकलती हैं, तो जिन हड्डियां खाते हैं, ठीक है। और ये जो डायनासोर्स हैं, ये गोश्त और खून खून खाते हैं, तो फिर जरूरत ही नहीं किसी और चीज की। तो अल्लाह ताला ने, चूंकि जरूरत नहीं थी, देयर वाज नो नीड ऑफ ग्रेन्स, राइट, तो अल्लाह ताला ने वो चीज जमीन के अंदर पैदा ही नहीं करी। लेकिन जब इंसान को भेज दिया तो अब नीड यानी जरूरत पैदा हो गई, क्योंकि इंसान को अल्लाह ताला ने हर्बीवोरस और कार्निवोरस दोनों का मजमुआ बनाया है, इसको कहते हैं ओमनीवोरस, ओमनीवोरस, ठीक है, जो के गोश्त भी खाता है और जो के प्लांट्स भी खाता है, अनाज भी खाता है, ग्रेन्स भी खाता है, हत्ता कि हम रूट्स भी खाते हैं। ये जो हम पोटैटो खाते हैं और ये जो स्वीट पोटैटो और ये जो टर्निप और कैरेट और ये सारे जो चीजें हैं जो जमीन के नीचे निकलती हैं, ये असल में रूट्स हैं, ये हम रूट्स भी खाते हैं, पत्ते भी खाते हैं, है ना, साग खाते हैं और एक से एक पत्ते खाते हैं, फ्रूट्स भी खाते हैं, वेजिटेबल्स भी खाते हैं, सब कुछ खाते हैं माशाल्लाह, ठीक है। तो अब हमारे लिए जरूरत थी कि जमीन के अंदर ये सारी चीजें भी पैदा हो। तो जब जरूरत पैदा हो गई अल्लाह की इजाजत से, अल्लाह के हुक्म से जरूरत भी पैदा हो गई, ठीक है। अल्लाह ताला चाहते तो हमें भी कार्निवोरस बना देते, अल्लाह ताला चाहते तो हमें भी प्योर हर्बीवोरस बना देते, लेकिन अल्लाह ताला की मर्जी, अल्लाह ताला है भाई, अल्लाह की शान, जो चाहे करें। तो जब जरूरत पैदा हो गई तो फिर उसका इंतजाम भी फरमा दिया। इसी वजह से याद रखें कि कभी इस बात में ना घबराएं कि जी जरूरत होगी तो वो जरूरत कैसे पूरी होगी। असबाब के दर्जे में जो हम मेहनत करते हैं ना, ये तो सुन्नत है, अल्लाह ताला ने हमें सिखाया है कि जी आप असबाब इख्तियार करें, लेकिन परेशान ना हो इसके ऊपर के बस खाएंगे कहाँ से और पहनेंगे कहाँ से और ये कहाँ से करें। भाई जो आपकी जरूरियात है ना, आप असबाब इख्तियार करें, अल्लाह ताला उन असबाब के वास्ते से आपकी जरूरियात पूरी कर देंगे। अल्लाह ताला ने हमें इतना दिया है, इतना दिया है, इतना दिया है कि हमें किसी के पास जाके मांगने की जरूरत नहीं है। ये जो हम IMF के कर्जे मांगते रहते हैं ना, और इन कर्जों की वजह से फिर अपने 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 मुल्कों के अंदर महंगाई करते हैं, है ना, बिल्स बढ़ाते हैं और टैक्सेस बढ़ाते हैं, और ये भाई कर्जे पूरे, भाई कर्जे आप मांग क्यों रहे हैं, कर्जे क्यों लेकर के आए आप वहां से, राइट। तो कर्जों को तो खत्म करना है ना, जो इलेक्शन के दौर में वादे करते हैं ना कि जी हम कर्जा खत्म कर देंगे, हम कर्जा नहीं लेंगे, झूठ बोलते हैं सारे के सारे। अभी भी जो हुकूमत है और पिछली हुकूमतें भी, सब ने यही किया कि इलेक्शन के दौर में हम कर्जे नहीं लेंगे, कर्जे खत्म कर देंगे, है ना, झूठ बकते हैं। जब खुद आ जाते हैं हुकूमत के अंदर और कर्जे लेते हैं जाकर के, राइट, और कर्जे लेते हैं जाकर के, और फिर उसके बाद कर्जों को उतारने के लिए झूठ बोलते हैं और मजीद झूठ बोलते हैं, और हम इतने बेवकूफ हैं, इतने बेवकूफ हैं कि हम उनकी सारी बातों को तस्लीम करते रहते हैं, मानते रहते हैं, धोखे के हम बिल्कुल ही शिकार हो चुके हैं हर लिहाज से। तो भाई हमारे पास इतना है। जब ये आजिज अभी अमेरिका गया था, पिछले दिनों जाना होता है मुझे हर साल एक दफा, तो वहां पर ना हम वॉलमार्ट में थे। वॉलमार्ट एक बहुत बड़ा सा वहां का एक यानी सुपर स्टोर होता है। तो वॉलमार्ट में कुछ चीजें खरीदनी थी फिर वालों को, तो चलते चलते ना हम उस जगह पहुंचे जहां पर नमक मिलता है, सॉल्ट्स एंड इस तरह की चीजें। तो वहां पर पूरा शेल्फ भरा हुआ था पाकिस्तान के ये जो क्योड़ा के अंदर माइंस हैं हमारी, जहां से के यानी पहाड़ी नमक निकलता है, राइट, पहाड़ी नमक, पिंक सॉल्ट। तो वो भरा हुआ था पूरा रैक पाकिस्तान के पहाड़ी नमक से, आज तक उससे पहले नहीं देखा था। अब ये पिछले, आपने, आपको भी पता होगा, पिछले 2-3 साल में ये चीज शुरू हुई है। सऊदी अरब के अंदर ही में भी पाकिस्तानी नमक भरा हुआ है, और अमेरिका यूरोप के अंदर पाकिस्तानी नमक भरा हुआ है, क्योंकि अब ना इनको समझ में आई है कि जी ये असल नमक है, इससे जो है ना वो ना सिर्फ ये कि बीमारियां नहीं होती हैं, बल्कि बहुत सारी बीमारियों का इलाज हो सकता है इस नमक से, ठीक है, बहुत सारी बीमारियों का इलाज हो सकता है इस नमक से। तो अब सारी दुनिया इस नमक के ऊपर टूट रही है, ठीक है। तो भाई मैंने क्या किया उस वक्त, मेरे दिल में एक बात आई, मैंने उसी वक्त ना अपने कुछ दोस्तों का एक ग्रुप है जिसके अंदर हम जरा फिक्र करते हैं अपने मुल्क की, अपने हालात की, ठीक है। तो इसने आज इसने फौरन उसकी तस्वीर खींची और अपने उन दोस्तों को भेज दिया। नियत क्या थी कि अगर हम वाकई सेल्फ सफिशिएंसी की तरफ जाते हैं ना, खुद मुख्तारी की तरफ जाते हैं, इंशाल्लाह अल्लाह ताला मदद फरमाए, हम गुनाहों को छोड़ें तो अल्लाह ताला हमारी मदद भी फरमाए, राइट। तो हम, हमारे पास ऐसी ऐसी नेमतें हैं कि दुनिया हमारे पास आएगी, दुनिया हमारे पास आएगी उन नेमतों को हासिल करने के लिए, हमें दूसरों से जाके कर्जे नहीं लेने पड़ेंगे, बहुत है हमारे पास। वो तो हमारे गुनाहों और झूठ और बरेब फरेब और मकारी की वजह से जो है ना, ये हमें इस तरह से करना पड़ता है, जलील हो रहे होते हैं पूरी दुनिया के अंदर। बिल्कुल सही फरमाया आपने, ये भी एक हकीकत है। ये जो दुश्मनी है ना आपस में, इंडिया पाकिस्तान की दुश्मनी, सब धोखा है, सब झूठ है, ये झूठ है, ये सब आपस में दोस्त होते हैं। तो जहां पर नमक की बात आती है, तो ये नमक उठा के इंडिया को बेच रहे हैं, है ना, अपने दुश्मन को, जिसको दुश्मन कहते हैं, झूठ बोलते हैं, इंडिया को नमक बेच रहे हैं, नमक जो है वो इंडिया पाकिस्तान से खरीद करके दूसरे मुल्कों को एक्सपोर्ट कर रहे हैं, राइट। यानी यहां से अगर 2 रुपए का खरीदता है ना, तो 20 रुपए का वो दूसरे मुल्कों को एक्सपोर्ट करता है। ये इनकी दुश्मनी है, ये इनकी दोस्ती है असल में, है ना, हम क्या बेवकूफ हैं। देखें, जब इंसान अल्लाह की नाफरमानी करता है ना, तो अल्लाह ताला उसको अंधा कर देते हैं। क्योंकि अल्लाह की नाफरमानी करने के लिए का मतलब क्या होता है? दिल का अंधा। अल्लाह की नाफरमानी जो इंसान करता है ना, वो दिल का अंधा होता है, दिल का अंधा। तो जब इंसान अपने इख्तियार से दिल का अंधा बन जाता है ना, तो अल्लाह ताला उसको आंखों का अंधा भी बना देते हैं, आंखों का अंधा भी बना देते हैं। अब उसके सर में आंखें होती हैं, लेकिन उसको नजर नहीं आता, उसको नजर नहीं आता कि क्या हो रहा है उसके साथ। और ये अल्लाह की सजा होती है, ये सजा होती है अल्लाह ताला की, अल्लाह की नाफरमानी करने के ऊपर। तो अब ये सारी चीजें हमारे मुल्क में हो रही हैं, हमारे मुल्कों में, इधर इंडिया में भी इस तरह के तमाशे होते हैं, यहां पर भी तमाशे होते हैं, लेकिन अवाम को नजर ही नहीं आता। क्यों नहीं नजर आता भाई? आंखें आपके पास, कान है आपके पास, अकल अल्लाह ताला ने दी है, क्यों नहीं नजर आता? अल्लाह ताला ने आपकी आंखों को अंधा कर दिया है, अल्लाह ताला ने आपके कानों को बहरा कर दिया है, आपकी अकल को सल्ब कर दिया है, अल्लाह ताला ने सल्ब कर लिया है। वजह क्या है? गुनाह। वजह गुनाह है। अल्लाह ताला की नाफरमानी नहीं छोड़ोगे, तुम इसी तरीके से अंधे रहोगे और हमेशा हमेशा मर जाओगे, तुम्हारा अंधापन खत्म नहीं होगा। फिर कयामत के दिन तुम्हें अल्लाह ताला उठाएंगे और उस दिन तुम्हारी आंखें भी अंधी होंगी, यानी वहां पर तुम्हें अपने बराबर में किसी को कोई नजर नहीं आ रहा होगा। और उस वक्त लोग कहेंगे कि अल्लाह, हम दुनिया में तो बीना थे, आपने हमें अंधा क्यों पैदा कर दिया? तो अल्लाह ताला फरमाएंगे कि तुम दुनिया में भी अंधे बन के रहते थे, दिल के अंधे बन के रहते थे, इस वजह से कयामत के दिन तुम्हारी सर की आंखों को भी मैंने अंधा कर दिया है। तो कयामत के दिन जो अजाब होगा ना, वो दुनिया के अजाब से भी ज्यादा बड़ा अजाब होगा। तो हम गुनाहों से तौबा कर लें, आज तौबा कर लें, ए अल्लाह मैं आपको सबसे बड़ा अजीम मानूंगा भी, मानूंगी, मैं आपको सबसे अजीम मानूंगी, आपको अपना राजिक मानूंगी, आपको अपना मालिक मानूंगी, आपकी बात मान करके जिंदगी गुजारूंगी। बहुत मान लिया मैंने शैतान को, बहुत मान लिया मैंने नफ्स को, अब नहीं, बहुत हो गया, आप मेरे दिल के अंधेपन को दूर कर दीजिए। इस तरह से हम अभी दुआ कर लें, क्लास खत्म होने का भी इंतजार न करें, अल्लाह ताला से अभी तौबा कर लें, अस्तग़फिरुल्लाह रब्बी मिन कुल्लि ज़म्बिन व अतूबु इलैह, अभी तौबा कर लें। कोई तौबा को डिले करना, तौबा को मुअख्खर करना, ये एक और गुनाह का काम है, ये मजीद गुनाह कबीरा है। तौबा को मुअख्खर करना कि नहीं आज नहीं कल तौबा करूंगा, ये एक और गुनाह कबीरा इंसान करता है। तो जरूरत जब होती है, अल्लाह ताला जरूरत को पूरा फरमा देते हैं। तो आगे फरमाते हैं कि ये शख्स आयत की तफसीर मालूम करके हजरत इब्ने उमर रज़ी अल्लाह ताला अन्हु के पास वापस गया और जो कुछ इब्ने अब्बास रज़ी अल्लाह ताला अन्हु से सुना था वो बयान किया। तो हजरत अब्दुल्ला इब्ने उमर रज़ी अल्लाह ताला अन्हु ने फरमाया कि अब मुझे साबित हो गया कि वाकई इब्ने अब्बास रज़ी अल्लाह ताला अन्हु को कुरान का इल्म अता किया गया है। ठीक है, वो जो हदीस मुबारक हम पढ़ते हैं ना कि जी नबी अलैहिस्सलाम सलाम ने अब इब्ने अब्बास रज़ी अल्लाह ताला के लिए दुआ करी थी कि अल्लाह इसको इल्म कुरान, अपने कुरान का इल्म अता फरमाइए। तो ये जो हदीस मुबारक है, ये बाद में जब मुदव्वन हो गई, कंपाइल हो गई, तो उलमाए कराम ने पूरी की पूरी हदीस की किताबों को पढ़ना शुरू किया, तो उनको पता चल जाता है कि ये ऐसे हुआ था, उसने ये कहा था, तब ये काम ये हुआ था। लेकिन उस वक्त तक हदीस मुबारका एक बुक फॉर्म में कंपाइल नहीं हुई थी, तो इस वजह से ऐन मुमकिन है कि इब्ने उमर रज़ी अल्लाह तआला को उस वाकये का इल्म ना हो कि नबी अलैहिस्सलाम सलाम ने इब्ने अब्बास रज़ी अल्लाह तआला के लिए बाकायदा कुरान फहमी की दुआ फरमाई थी। अगर उनको ये बात पता होती तो ये मुमकिन नहीं था कि इब्ने उमर रज़ी अल्लाह तआला जो है वो ऐसी बात करते। कैसी बात करते? कि मुझे अब पता चला कि इसके पास कुरान का इल्म है, अल्लाह ताला ने इसको इल्म अता किया है, ये ऐसी बात ना करते। लेकिन चूंकि सारे वाकयात देखिए हमारे मुआशरे में, जैसे फलाने शेख ने किसी को कोई बात कही है ना, हमारे हजरत ने जी अपने किसी और खलीफा साहब को कोई बात कही, अब मुझे तो नहीं पता कि वो बात क्या कही, कब कही, कैसे कही, है ना, वो तो कोई मुझे बताएगा तब मुझे पता चलेगा ना। मैं कोई आलिमुल गैब तो नहीं हूँ कि जी मेरे हजरत ने फलाने साहब को ये बात करी, फिर उनको ये बात करी, फिर उनको ये बात करी। लेकिन अगर हजरत जी की सारी बातों को कंपाइल कर लिया जाए किताब के अंदर और मैं वो किताब पढ़ लूं, तब मुझे पता चल जाएगा कि उन्होंने फलाने के बारे में ये बात कही थी, उन्होंने फलाने के बारे में ये बात कही थी। तो बिल्कुल इसी तरीके से सहाबा का भी यही मामला था, ठीक है। तो इनको ये बात नहीं पता थी कि नबी अलैहिस्सलाम सलाम ने हजरत अब्दुल्ला इब्ने अब्बास को कुरान फहमी की खसूसी दुआ फरमाई थी, ठीक है। तो अब इनको ना अपने तजुर्बे से इल्म हो गया कि वाकई इब्ने अब्बास को कुरान का इल्म अता किया गया है। इससे पहले मैं तफसीर कुरान के बारे में इब्ने अब्बास रजी अल्लाह तआला अन्हु के बयानात को एक जुर्रत समझा करता था, यानी ये अल्लाह के कलाम के बारे में अपनी तरफ से कोई तफसीर बयान कर रहे हैं, कोई राय बयान कर रहे हैं, तो ये तो बड़ी जुर्रत की बात है कि कैसे कर सकते हैं कि अल्लाह ताला यहाँ पर ये फरमा रहे हैं, अल्लाह ताला का ये मतलब है, अल्लाह ताला का ये मतलब है, ठीक है। तो ये मुझे बात पसंद नहीं थी कि इब्न अब्बास ऐसी बात क्यों करते हैं, ठीक है। अब मालूम हुआ कि अल्लाह ताला ने उनको उलूम कुरान का खास ज़ौक अता फरमाया है, उन्होंने रत व फ़क़्ह की तफसीर सही फरमाई है, ठीक है। तो इनके अपने इज्तिहाद के मुताबिक ये तफसीर बिल्कुल सही थी और इब्ने अब्बास रज़ी अल्लाह ने भी एग्जैक्टली वही तफसीर इसकी बयान करी जो कि इनके इज्तिहाद के मुताबिक सही तफसीर थी, ठीक है। तो उलमा के दरमियान देखिए, ये दोनों उलमा है ना, ठीक है। तो उलमा के दरमियान इस तरीके से इल्मी इख्तिलाफ भी चलता है और इल्मी इत्तेफाक भी चलता है ना। एक आलिम समझता है कि नहीं इस चीज का ये मतलब है, दूसरा आलिम उससे एग्री नहीं करता, वो अपना कोई और मतलब बयान करता है, ठीक है। पहले भी ऐसा होता था, आज भी ऐसा होता है, कोई नई बात नहीं है कि जी उलमा के दरमियान इख्तलाफ। वो तो जो उलमा के मुखालिफ होते हैं ना, जो बिल्कुल ही जाहिल होते हैं और जाहिल होने के साथ साथ उलमा के साथ दुश्मनी भी रखते हैं, तो वो लोग ऐसी बात करते हैं कि जी वो मौलवी साहब कुछ कहते हैं, ये मौलवी साहब कुछ कहते हैं, वो कुछ कहते हैं, और ये तो आपस में लड़ते रहते हैं, है ना। ये खारी जहालत और दिल में उलमा के बोझ की वजह से ऐसी बात होती है। उन लोगों को इल्म नहीं है कि नहीं इसमें कोई बुराई है ही नहीं, इल्मी इख्तलाफ कोई बुरी बात है ही नहीं, और ये तो सहाबा के दरमियान होता था और बिल्कुल ठीक होता था। ये भी नहीं कि नऊज़ बिल्लाह सहाबा में भी बुराई थी कि वो आपस में मुत्तफिक नहीं होते थे, नहीं, ये तो अल्लाह ताला की बनाई हुई फितरत है कि इल्मी इख्तलाफ मौजूद रहे, और इस इल्मी इख्तलाफ के अंदर बड़ा फायदा भी होता है असल में लोगों के लिए। एनीवेज, तो आगे चलते हैं, कोई सवाल हो आपको बिला तक पूछ लीजिए। आगे चलते हैं कि रूहुल मानी में इब्ने अब्बास रज़ियल्लाहु ताला अन की इस रिवायत को इब्न अल मुंजर और अबू नईम और एक जमात मुहद्दिसीन के हवाले से नकल किया गया है, जिसमें हाकिम साहिब मुस्तदरक भी हैं, ठीक है। यानी मुस्तदरक उनकी किताब का नाम है और उसके कंपाइल करने वाले हाकिम रहमतुल्लाह अलैह हैं। तभी इनको मुस्तदरक हाकिम भी कहा जाता है इस किताब को। तो हाकिम ने इस रिवायत को सही कहा है कि यानी बिल्कुल सही रिवायत है और बिल्कुल सही सनद के जरिए से ये मुंतकिल हुई है। तो देखें, बाद में जाकर के ना मुहद्दिसीन ने अपनी किताबों के अंदर इन बातों को लिख लिया, तो जो उलमा फिर उन किताबों को पढ़ते हैं तो उनको फुल पिक्चर का पता चल जाता है, ठीक है। और पहले सहाबा कराम के जमाने में ये किताबें कंपाइल नहीं थी तो उनको फुल पिक्चर का पता नहीं चलता था, ठीक है। लेकिन इस बुनियाद पर ये नहीं कह सकते, इस बुनियाद पर बज़ाहिर तो ऐसा लगता है ना कि बाद में आने वाले जो उलमा हैं वो ज़्यादा बड़े आलिम थे और नाउज़ बिल्ला सहाबा जो थे वो कम आलिम थे, क्योंकि उनको सारी बातें नहीं पता थी, इनको ज़्यादा बातें पता है ना। बज़ाहिर ऐसा नहीं लगता, मेरी बात क्लियर हो रही है, मैं आपको समझा भी पा रहा हूँ कि नहीं। सहाबा को नबी अलैहिस्सलाम सलाम की सारी बातों का नहीं पता है ना, क्योंकि उस जमाने में कंपाइल नहीं हुआ, वह इल्म कंपाइल नहीं हुआ था, मुदव्वल नहीं हुआ था। जबकि बाद में आने वाले उलमा जैसे इमाम शाफी हैं, इमाम अबू हनीफा हैं, इमाम मालिक हैं, इमाम मोहम्मद हैं, इमाम अबू यूसुफ हैं, और माशाल्लाह एक से एक जो बड़े बाद में और उलमा हैं, उनको ज्यादा इल्म है क्योंकि उन्होंने किताबें पढ़ी हैं और किताबों के अंदर सारी हदीसें जो है वो मनकूल हुई हुई हैं, तो वो ज्यादा बड़े आलिम हुए या सहाबा ज्यादा बड़े आलिम हुए? सहाबा ज्यादा बड़े आलिम तो नहीं लगते, बाद में आने वाले ज्यादा बड़े आलिम लगते हैं। तो क्या ऐसा ही है? नहीं, जाहिर सी बात है और कंफर्म बात है कि ऐसा नहीं है। क्यों? वजह अगर आपसे हम स्पेल आउट करवा लें ताकि आप जरा सोचें भी इस बात के ऊपर और फिर बताएं भी ऐसा क्यों नहीं है। सहाबा ज्यादा बड़े आलिम हैं और बाद में आने वाले छोटे आलिम हैं, हालांकि उनके पास ज्यादा इल्म है, इनके पास कम इल्म है, क्यों भाई? इसका अच्छा सा कोई जवाब देने की कोशिश करें अगर आप। अच्छा सा जवाब दे लेंगे तो फिर इंशाल्लाह आपको खुद भी बहुत फायदा होगा और आपकी औलादों का भी बहुत फायदा हो जाएगा। अच्छा सा जवाब दे दें इंशाल्लाह इसका। नहीं, अनम्यूट करके इस क्लास में बिल्कुल भी तरीका नहीं है, लिख करके जवाब देने का तरीका है। सहाबा की तरबियत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने खुद फरमाई थी, वो तो आपने एक स्टेटमेंट दे दी है, लेकिन सवाल का जवाब करना होगा। उन्होंने डायरेक्ट नॉलेज हासिल किया था, फर्स्ट हैंड नॉलेज, बिकॉज दे आस्क्ड फ्रॉम हज़रत मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम। सहाबा ने डायरेक्ट नबी सल्लल्लाहु अलैहि वसल्लम से इल्म हासिल किया। सवाल का जवाब तो सवाल के हिसाब से होना चाहिए ना। आगे से आप माशाल्लाह सही सही हकायक बयान कर दें तो हकीकत बयान कर देना, सवाल का जवाब तो नहीं होता ना। सहाबा कराम के उसूल मजबूत थे, बाद में आने वालों को फुरुआत की तादाद का ज्यादा इल्म था। माशाल्लाह, ने तो आलिम कोर्स का निचोड़ बयान कर दिया इधर। अच्छा जवाब है, लेकिन ऐसा जवाब देना जो सबके समझ में भी आए। चलें, काफी अच्छे वैसे आप लोगों ने अटेम्प्ट्स किए हैं, लेकिन इसका सादा सा और आसान से जवाब यह है कि इल्म मालूमात के ज्यादा होने को नहीं कहते हैं। इल्म मालूमात, जिसको अंग्रेजी में आप कह सकती हैं फैक्ट्स एंड फिगर्स। आप लिखें, फिर आपने रेज हैंड किया है तो आप एंटर कर दें जो आप अभी तक लिख चुकी हैं, बाद में बाकी लिखिएगा। ठीक है, तो फैक्ट्स एंड फिगर्स के ज्यादा मालूम होने को इल्म नहीं कहते। ठीक है, इल्म तो वो इल्म है जो कि आलिम की सोहबत में रह के हासिल किया जाता है। सोहबत, माशाल्लाह, सोहबत में रह करके जो इल्म हासिल किया जाता है ना, असल इल्म वो होता है। और सोहबत, असल आलिम की सोहबत, यानी जो मुअल्लिम थे, बल्कि आलिम का भी लफ्ज प्रॉपर नहीं है, नबी अलैहिस्सलाम सलाम के लिए प्रॉपर लफ्ज क्या है? मुअल्लिम, उस्ताद। ठीक है, तो उस्ताद की सोहबत किसको हासिल थी? सहाबा को हासिल थी। ठीक है, उस्ताद से ज्यादा करीब निस्बत, ज्यादा करीब का कनेक्शन किसको हासिल था? सहाबा को हासिल था, इमाम अबू हनीफा को हासिल नहीं था। राइट, इब्ने कय्यम जौजिया रहमतुल्लाह अलैह, उनको हासिल नहीं था। करीब की सोहबत नबी अलैहिस्सलातु वस्सलाम के साथ सहाबा को हासिल थी, अगरचे कि उनके पास फैक्ट्स एंड फिगर्स की मालूमात कम थी, अगरचे कि मालूमात उनके पास कम थी, लेकिन सोहबत और निस्बत उनके पास ज्यादा बड़ी थी। और इल्म जो है ना, जो असल इल्म होता है, असल फकाहत, फकाहत समझ, अंडरस्टैंडिंग, वो सोहबत और निस्बत से हासिल होती है, किताबों से हासिल नहीं होती। होती है किताबों से हासिल, लेकिन उतनी नहीं हासिल होती जितनी के सोहबत से हासिल होती है। ठीक है, इस बात को अब गिरा से बांध लें, इस बात को दिल पे लिख लें, इस बात को याद कर लें। ठीक है, सोहबत और निस्बत से असल इल्म हासिल होता है, किताबों से नकल इल्म हासिल होता है, दूसरे दर्जे का इल्म हासिल होता है। ठीक है, तो अगरचे के तादाद मालूमात की आगे आने वाले लोगों के पास ज्यादा थी, लेकिन उनके पास नबी अलैहिस्सलाम के साथ वो वाली सोहबत और वो वाली निस्बत नहीं थी जो के सहाबा को हासिल थी। اس وجہ سے صحابہ بڑے عالم کہلائیں گے چاہے ان کے پاس کم نالج ہو. ٹھیک ہے, اب یہ جب اصول اگر آپ نے سمجھ لیا تو اب نا اپنے بچوں کے پیچھے ڈنڈا لے کر کے جو ہم پڑے رہتے ہیں نا معلومات کی خاطر, تو اس میں بھی ہماری تھوڑی سی نرمی آ جائے گی کہ ہم بھی اپنے بچوں کو اہل علم اور اہل تقویٰ کے ساتھ صحبت اور نسبت کی زیادہ فکر کریں گے, صحبت اور نسبت کی زیادہ فکر کریں گے اور فیکٹس اینڈ فگرز کی فکر تھوڑی کم کریں گے اس کے مقابلے میں. ابھی کافر نے کیا کیا ہے, کافر نے ہمارا پورا کا پورا جو فوکس ہے نا, یہ کافر کا کام ہے کہ وہ نسبت اور صحبت کو نہیں مانتا. اس کو کیا پتا نسبت کیا چیز ہوتی ہے, اس کو کیا پتا صحبت کیا چیز ہوتی ہے. اور ہمارا تعلیمی نظام کفار کا بنایا ہوا ہے, برٹشرز کا بنایا ہوا ہے, امریکنز کا بنایا ہوا ہے, مشرقین کا بنایا ہوا ہے. تو بھائی انہوں نے تو الٹی بات کرنی ہے نا, انہوں نے کیسے سیدھی بات کریں گے, وہ انہوں نے تو الٹی بات کرنی ہے. تو الٹی بات کیا کری, فیکٹس اینڈ فگرز کو کہہ دیا کہ جی یہی علم ہے اور جس کے پاس فیکٹس اینڈ فگرز زیادہ ہیں اس کے اوپر ہم بہت بڑا جی, اس کو اتنا پتا ہے, اس کو اتنا پتا ہے. حتیٰ کہ چھوٹے بچوں میں ہے نا, ہم اپنے چھوٹے بچوں کو, بہت سارے لوگ ہیں ماشاء اللہ, اچھی بات بھی ہے جو دیندار لوگ ہیں, تو چھوٹے بچوں کو نا رٹوانا شروع کر دیتے ہیں, رٹوانا شروع کر دیا, بہت ساری چیزیں رٹوا دی ان کو نا, اور پھر اس کے بعد بڑے خوش ہوتے ہیں, او جی میرے بچوں کو یہ بھی یاد ہے, میرے بچوں کو وہ بھی یاد ہے, میرے بچوں کو یہ بھی یاد ہے, اس کی یہ بھی ہے نا. بھائی بری بات نہیں ہے, ٹھیک ہے آپ نے یاد کروا دیا, اگر آیات یاد کروائی ہیں اور دعائیں یاد کروائی ہیں اور اچھی کلمات یاد کروائیں, بہت اچھی بات ہے. لیکن یاد رکھیں کہ اس سے زیادہ ضروری جو چیز تھی نا, وہ چیز تھی کہ آپ ان کو نیکوں کی صحبت میں لے کر کے جائیں, ٹھیک ہے, تاکہ ان کے دل میں اللہ کی عظمت پیدا ہو اور گناہوں کی نفرت پیدا ہو. کفر اور کافری کی نفرت پیدا کرنا اور اللہ اور اس کے رسول اور دین کی عظمت پیدا کرنا, یہ اصل علم ہے. اگر انہوں نے یہ علم حاصل نہیں کیا نا, تو پھر ان کلمات کو رٹنے کا انہیں فائدہ نہیں ہوگا. سمجھ رہی ہیں بات, ان کلمات کو جو دعائیہ کلمات اور دوسری چیزیں جو ہم رٹوا رہے ہیں اپنے بچوں کو, اگر ان کے دل میں عظمت, اچھی چیزوں کی عظمت اور بری چیزوں کی نفرت نہیں پیدا ہوئی, تو اس رٹنے رٹانے کا ان کو فائدہ نہیں ہوگا. ٹھیک ہے, تو عظمت کیسے پیدا ہوگی, وہ تو صحبت اور نسبت سے پیدا ہوگی. ٹھیک ہے, تو یہ ایک اصول کی بات ہے جو کہ ہم اس واقعے سے سیکھ رہے ہیں, لیکن اپلیکیبل یہ ہمارے اپنی زندگی میں ہے, اپنے گھرانوں میں ہے, اپنے بچوں کے ساتھ ہے اور اپنی ذات کے ساتھ سب سے زیادہ ہے. ٹھیک ہے, روح المعانی میں ابن عباس رضی اللہ تعالیٰ کی, اچھا یہ ہو گیا, ابن عطیہ اوفی اس روایت کو نقل کر کے کہتے ہیں کہ یہ تفسیر حسن اور جامع اور سیاق و سباق قرآن کے مناسب ہے. ٹھیک ہے, یعنی کیا زبردست انہوں نے بات کری ہے کہ تفسیر, یہ جو تفسیر ہے نا اس رتھ اور فتح کے لفظ کی, تو بہت اچھی تفسیر ہے, حسن ہے اور جامع ہے. جامع کا مطلب آل انکلوسیو, ساری چیزوں کو کور کر لیا اس تفسیر نے. اور قرآن کے سیاق و سباق, یعنی قرآن کے اندر جو دیگر واقعات بیان ہوئے ہیں, سیاق و سباق, کانٹیکسٹ, ریفرنس ٹو کانٹیکسٹ کے مناسب ہے. ٹھیک ہے, جیسے آپ کے سامنے ابھی اس عاجز نے بیان کیا نا کہ جی وہ اس واقعے کے اندر جو اللہ تعالیٰ نے آدم علیہ السلام کو جب پیدا فرمایا تو فرشتوں سے بات کری تو فرشتوں نے یہ جواب دیا, یہ کیا ہے, یہ قرآن کا سیاق و سباق ہے. ٹھیک ہے نا, اور اس میں منکرین کے خلاف عبرت اور حجت بھی ہے. ٹھیک ہے, انکار کرنے والوں کے خلاف, یعنی بڑی ڈرنے کی بات ہے ان کے لیے, عبرت. آپ لوگوں کے ساتھ ایک شیئر کیا ہے ساجز نے پروجیکٹ عبرت, ہے نا, پروجیکٹ عبرت کو بھی ذرا ٹائم دیں, تھوڑا توجہ کریں اس کے اوپر, تو انشاءاللہ ہمیں فائدہ ہوگا. تو اور حجت بھی ہے کہ ان کے, یعنی وہ جو انکار کرتے ہیں چیزوں کا, اللہ تعالیٰ کی عظمت کا اور نبی علیہ الصلوۃ والسلام کے رسول ہونے کا, کیونکہ نبی علیہ الصلوۃ والسلام یہ بات بتا رہے ہیں نا, ٹھیک ہے, کہ ایسا ایسا ہوا تھا, یہ کوئی سائنسدان کی بات تو نہیں ہے کہ جی یعنی یہاں جو قرآن کے اندر جو آیات ہیں یہ نبی علیہ السلام کے زبان مبارک سے ان تک پہنچے ہیں نا. کیا مطلب کہ جو باتیں سائنسدان اور فلاسفرز اتنی تحقیق اور اتنے مشاہدے اور اتنے غور و فکر کے بعد جن نتائج پہ پہنچ رہے ہیں, ایک شخص جس نے کوئی علم حاصل نہیں کیا, کسی استاد کے پاس نہیں بیٹھا, لکھنا نہیں آتا, پڑھنا نہیں آتا, وہ ایسی باتیں کر رہے ہیں. کیسے کر رہے ہیں بھائی؟ بنانے والے نے بتایا ان کو, جس نے یہ سارا نظام بنایا, پوری کائنات بنائی, زمین کے اندر مخلوقات کو بنایا, وہی یہ ساری انفارمیشن ان کو دے سکتا ہے نا. انہوں نے تو کوئی ریسرچ اینڈ ڈیولپمنٹ کا کام کیا ہی نہیں ہے نا. تو یہ حجت ہے کافروں کے خلاف, یعنی جو نبی علیہ السلام کی نبوت کا انکار کرتے ہیں ان کے خلاف یہ حجت ہے, یہ دلیل ہے ان کے خلاف. ٹھیک ہے, ان الفاظ کا یہ مطلب ہوا یہاں پر. اور اللہ تعالیٰ کی خاص نعمتوں اور قدرت کاملہ کا اظہار بھی ہے جو معرفت و توحید کی بنیاد ہے. کیا زبردست بات فرمائی. ٹھیک ہے, کہ اللہ تعالیٰ کی معرفت اور توحید کی بنیاد کیا ہے؟ کہ اللہ تعالیٰ کی نعمتوں اور قدرتوں کا ہمارے سامنے اظہار ہو جائے, ہمارے سامنے کھل جائے کہ واقعی اللہ تعالیٰ نے کیسی کیسی نعمتیں دی ہوئی ہیں. دیکھیں, اللہ تعالیٰ کی نعمتوں کے اظہار, قدرت کاملہ کا اظہار, اس کا معرفت سے کیا تعلق؟ معرفت سے یہ تعلق ہے, یعنی معرفت کس چیز کو کہتے ہیں؟ کہ جی آپ کو نا چیزوں کی گہرائی سمجھ میں آ جائے, آپ کو حقیقت سمجھ میں آ جائے, ہے نا, آپ کو پہچان مل جائے حقیقت کی, اس کو معرفت کہتے ہیں. تو کیسے ملے گی پہچان, کیسے ملے گی آپ کو یہ معرفت؟ لیبورٹری میں جانے کے بعد ملے گی معرفت. تو کیا ہر مسلمان جس کو کہ معرفت تو ہر مسلمان کی ضرورت ہے, ٹھیک ہے, تو کیا ہر مسلمان سائنس لیب کے اندر جائے گا معرفت حاصل کرنے کے لیے, تحقیق کرے گا جنگلوں میں جا کر کے اور پہاڑوں میں جا کے تحقیق کرے گا تب اس کو معرفت حاصل ہو جائے گی؟ ہر مسلمان تو ایسا نہیں کر سکتا, لیبورٹریز کے اندر نہیں جا سکتا نا, تحقیق نہیں کر سکتا نا. بھائی ہر انسان کی اپنی اپنی لائف ہوتی ہے, اپنی اپنی ضروریات ہوتی ہیں, مجبوریاں ہوتی ہیں, اپنی کیپیسٹی ہوتی ہے, ہر بندہ تو تحقیق نہیں کر سکتا, تو پھر معرفت کیسے نصیب ہوگی؟ کیا تعلق ہے اس بات کا؟ اللہ تعالیٰ کی خاص نعمتوں اور قدرت کاملہ کا اظہار بھی ہے جو معرفت و توحید کی بنیاد ہے. ٹھیک ہے, تو نعمتوں کا معرفت سے کیا تعلق؟ نعمتوں کا معرفت سے یہ تعلق ہے کہ نعمتیں تو ہر بندے کے اوپر ہیں اللہ تعالیٰ کی, ہے نا, کھانا پینا ملتا ہے نا, چاہے غریب ہو, چاہے کسان ہو, چاہے موچی ہو, چاہے چپراسی ہو, کھانا پینا اس کو بھی ملتا ہے نا اللہ تعالیٰ کی طرف سے. اس کے پاس بھی دو آنکھیں, دو کان, ایک ناک اور جسم اور صحت اور سب کچھ ہوتا ہے نا, اس کے پاس اولاد ہوتی ہے ماشاءاللہ, گھر ہوتا ہے اس کے پاس, سواری بھی ہوتی ہے کچھ نہ کچھ, یہ نعمتیں ہیں نا. ٹھیک ہے, تو اب ان نعمتوں کو استعمال کر کے معرفت کیسے حاصل کی جائے؟ بہت آسان ہے, ہر بندے کے پاس نعمتیں ہیں. ٹھیک ہے, جب ان نعمتوں پر بندہ اللہ تعالیٰ کا شکر کرتا ہے تو اللہ تعالیٰ اس کو اس شکر کے انعام کے طور پر معرفت عطا فرماتے ہیں. سائنس لیب میں جانے کی ضرورت نہیں ہوتی اس کے لیے, اس کے لیے جنگلوں کی خاک چھاننے کی ضرورت نہیں ہوتی, اس کے لیے پہاڑوں کی چوٹیوں پہ جانے کی ضرورت نہیں ہوتی. یہ جو کافر ہیں یورپینز, امریکنز, سارے کے سارے ہر جگہ جا کر کے تحقیق کر رہے ہیں, ہر چیز کی تحقیق کرتے ہیں, ہر چیز کی ڈیپتھ میں چلے جاتے ہیں, ہے نا, تو کیا ان کو معرفت مل جاتی ہے؟ معرفت تو نہیں ملتی ان کو, کافر کے کافر رہتے ہیں. الا ماشاء اللہ کوئی ایک آدھ ان میں سے مسلمان ہو جاتا ہے, سارے کافر رہتے ہیں, سارے منکر رہتے ہیں, تو معرفت تو نہیں ملی نا ان کو. اگر معرفت ملتی تو مسلمان ہوتے نا پہلے. کیوں؟ اس لیے کہ تحقیق کرتے ہیں اللہ کی نعمتوں پر اللہ کا شکر نہیں کرتے, اللہ کی نعمتوں پر اللہ کا شکر نہیں کرتے, اس وجہ سے معرفت سے محروم رہتے ہیں, کیونکہ معرفت تو اللہ نے عطا کرنی تھی ان کو جب یہ شکر کرتے, اور انہوں نے شکر نہیں کیا. ٹھیک ہے, تو ہم جو ہے نا, ہم اپنے کام کو پہچانیں. ہمارا کام یہ نہیں ہے کہ جنگلوں میں جا کے تحقیقات کرتے رہیں, صحابہ نے کری تھی اس طرح کی تحقیقات، نبی علیہ الصلوۃ والسلام نے سکھایا تھا کہ جی اب ادھر چلے جاؤ وہاں پہ جا کر یہ تحقیق کرو، ادھر چلے جاؤ وہاں پہ جا کے یہ تحقیق کرو، ٹھیک ہے، جس کو سبجیکٹو کہتے ہیں، سبجیکٹو تحقیق کرنا. سبجیکٹو، سبجیکٹو اور آبجیکٹو میں مطلب پتہ ہے، ڈفرینس پتہ ہے، آبجیکٹو کام کیا ہوتا ہے اور سبجیکٹو کام کیا ہوتا ہے، کیا فرق ہے آبجیکٹو میں اور سبجیکٹو میں؟ آبجیکٹو وہ کام ہوتا ہے کہ جس میں آپ کے سامنے ایک کلیئر گول ہوتا ہے، کوئی ضرورت ہوتی ہے اس کی، ٹھیک ہے، کوئی ضرورت پیش آتی ہے اس کی وجہ سے آپ کوئی کام کرتے ہیں، اس کو کہتے ہیں آبجیکٹو کام. اور سبجیکٹو کام کیا ہوتا ہے؟ سبجیکٹو کام یہ ہوتا ہے کہ جسٹ ایز اے سبجیکٹ، ٹھیک ہے نا، کہ ہاں جی وہ مجھے بس وہ کام کرنا ہے، وہ سبجیکٹ مجھے پڑھنا ہے تو اس وجہ سے میں اس کے اوپر تحقیق کر رہا ہوں، ٹھیک ہے، تو وہ سبجیکٹو کام ہوتا ہے. اس میں آپ ریئیکشنری کام نہیں کر رہے ہوتے، یعنی ضرورت پیش آئی اس کے نتیجے میں آپ یہ کام کر رہے ہیں، نہیں، بلکہ آپ یعنی ایک روٹین کا کام ہے، ایک نظام بنا دیا ہے بس ادھر جا کر کے اینتھروپولوجی پڑھنی ہے جی بس مجھے، تو اب آپ کو کیا ضرورت ہے اینتھروپولوجی پڑھنے کی؟ آپ کے ماں باپ کے حقوق ادا ہوں گے اینتھروپولوجی پڑھنے سے، آپ کی بیوی کے حقوق ادا ہوں گے، شوہر کے حقوق ادا ہوں گے، اللہ کے حقوق ادا ہوں گے، رسول کے حقوق ادا ہوں گے، پڑوسی کے حقوق ادا ہوں گے اینتھروپولوجی پڑھنے سے. بھائی اگر ہوں گے تو پھر پڑھو اینتھروپولوجی، بے شک پڑھو، لیکن اگر کوئی تعلق ہی نہیں ہے حقوق کی ادائیگی کے ساتھ اینتھروپولوجی پڑھنے کا، تو اینتھروپولوجی پڑھنا آبجیکٹو کام نہیں ہوا، بلکہ اینتھروپولوجی پڑھنا سبجیکٹو کام ہوا. ٹھیک ہے، تھوڑی سی مشکل بات ہو رہی ہے لیکن امید ہے کچھ کسی کو تو سمجھ میں آ رہی ہوگی. ٹھیک ہے، ہمارا دین جو اللہ تعالیٰ کا دین ہے، جو ہماری زندگی کا مقصد ہے، ہمیں اللہ تعالیٰ نے اس دنیا کے اندر جو ہے نا وہ اپنی بندگی کے لیے پیدا کیا ہے نا، وما خلقت الجن والانس الا لیعبدون، یہ اللہ تعالیٰ نے ڈیفائن کر دیا کہ جی میں نے تو تمہیں عبادت کے لیے پیدا کیا ہے. اب ہمارا دنیا میں کیا کام ہے؟ عبادت کرنے کے لیے جس چیز کی ضرورت پڑتی ہے اس چیز کو سیکھنا، عبادت کرنے کے لیے جس چیز کی ضرورت پڑتی ہے اس چیز کو سیکھنا، اس علم کو حاصل کرنا، یہ ہماری زندگی کا مقصد ہے. ٹھیک ہے، جس بھی چیز کی ضرورت پڑتی ہو تاکہ ہم عبادت کر سکیں. ٹھیک ہے، تو جو چیزیں ہم عبادت کی نیت سے سیکھ رہے ہوتے ہیں، عبادت میں سہولت کے لیے سیکھ رہے ہوتے ہیں، وہ سارا کا سارا علم آبجیکٹو علم ہے. مثال کے طور پر نماز پڑھنی ہے. اچھا نماز خالی عبادت نہیں ہے، یہ بات یاد رکھیں، جو نئے لوگ ہیں وہ بھی یاد رکھیں، نماز پڑھنا خالی عبادت نہیں ہے یہ بھی، ٹھیک ہے نا، لیکن نماز وہ سب سے بڑی عبادت ہے، نماز سب سے بہترین عبادت ہے وغیرہ، یہ سب تو ہے اپنی جگہ پر. ٹھیک ہے، نماز پڑھنے کے لیے اب آپ کسی جگہ سفر کر رہے ہیں، آپ کو قبلے کے ڈائریکشن نہیں پتا، تو فلکیات کا علم ہے، یہ ستاروں کو کیسے دیکھتے ہیں اور کیسے جو ہے وہ ڈائریکشن معلوم کرتے ہیں، ٹھیک ہے، کیسے وقت معلوم کرتے ہیں کہ جی نماز کا وقت ہو گیا کہ نہیں ہو گیا. تو اب یہ بظاہر دنیاوی علم ہے، فلکیات ہے نا، اور اس کے علاوہ دوسری جو ویدر وغیرہ کا علم ہے، ٹھیک ہے نا، دنیاوی علم ہے، لیکن چونکہ عبادت کے لیے آپ کو ضرورت ہے اس کی، تو اس وجہ سے یہ علم حاصل کرنا آبجیکٹو علم ہو گیا. ٹھیک ہے، اور اسی طریقے سے اور بھی بہت سارے علم ہیں جو کہ بظاہر دنیاوی علم ہیں لیکن وہ بھی آبجیکٹو علم بن جاتے ہیں. کیسے بن جاتے ہیں؟ وہ ایسے بن جاتے ہیں کہ جب کافر مسلمانوں پر غالب آ جاتے ہیں، ہے نا، مسلمان گناہ میں لگ گئے، غلطیاں کریں مسلمانوں نے اور اللہ تعالیٰ نے کفار کو طاقت دے دی، کفار نے مسلمانوں کے اوپر قبضہ کر لیا یا مسلمانوں کے اوپر غالب آ گئے. ٹھیک ہے، اب ان کافروں کو شکست دینے کے لیے، ان کافروں کے غلبے کو ختم کرنے کے لیے جس علم کی ضرورت ہے مسلمانوں کو، وہ علم مسلمانوں کے لیے آبجیکٹو علم بن جائے گا، آبجیکٹو علم بن جائے گا. ٹھیک ہے، کیونکہ عبادت آپ کفار کی غلبے میں آپ کافروں کے غلامی میں عبادت کر نہیں سکتے جیسا عبادت کرنے کا حق ہے، ویسی عبادت نہیں کر سکتے آپ، ٹھیک ہے؟ تو عبادت صحیح طریقے سے کرنا بھئی یہ تو ہماری زندگی کا مقصد ہے، اور کافروں کی غلامی میں آپ ویسے عبادت کر نہیں سکتے۔ تو اب کافروں کی غلامی ختم کرنے کے لیے جس جس علم کو حاصل کرنے کی ضرورت ہے، اس اس علم کو حاصل کرنا مسلمانوں کے لیے آبجیکٹو بن جائے گا، ٹھیک ہے؟ تو ہمارا دین جو ہے نا، یہ آبجیکٹو دین ہے، یہ سبجیکٹو دین نہیں ہے کہ چلو جی وہ چیز وہاں پہ نظر آ رہی ہے نا، چلو جا کر اس کا علم حاصل کرتے ہیں، چلو جی اب جو ہے نا وہ ہائکنگ کرنا شروع کر دیتے ہیں، اور ہائکنگ کرنے کے لیے ہمیں جس علم کی ضرورت ہے نا، اب وہ والا علم حاصل کرتے ہیں۔ نہیں، آپ کی زندگی کی ضرورت جو ہے نا وہ عبادت ہے، اور عبادت کے لیے جس جس چیز کی ضرورت ہے وہ آپ کی ضرورت ہے۔ مزے کرنے کے لیے اللہ تعالیٰ نے جنت بنائی ہے، مزے کرنے کے لیے، وہ جنت میں جا کر کے کرنا، ادھر کرنے کی کوشش کرو گے نا تو ادھر نہیں ملے گی، پھر بالکل کلیئر ہے۔ اگر ادھر جنت بنانے کی کوشش کرو گے ادھر نہیں ملنے والی تمہیں، ادھر ملنے کے لیے تو ضروری ہے ادھر ضرورتوں کو پورا کرو، ادھر حقوق کو پورا کرو، حقوق ادا کرو جس جس کے ہیں، اللہ سے لے کر کے اپنی اولاد تک کے، پڑوسیوں، ساتھ کام کرنے والوں، رشتہ داروں، ان سب کے حقوق ادا کرو، کیونکہ یہ سب عبادت ہے، یہ سب عبادت ہے، ٹھیک ہے؟ اب اس کے لیے تمہیں جس جس علم کی ضرورت ہے وہ علم حاصل کرو، ٹھیک ہے؟ کیونکہ وہ علم بھی اس عبادت کے لیے معاون ہوتا ہے، ٹھیک ہے؟ تو ہمارے پاس نعمتیں ہیں، ان نعمتوں کا ہم شکر ادا کرتے ہیں، اللہ تعالیٰ اپنی معرفت ادا کر ہمیں عطا فرماتے ہیں۔ یہ تعلق ہے اللہ تعالیٰ کی خاص نعمتوں اور قدرت کاملہ کا اظہار بھی، جو معرفت و توحید کی بنیاد ہے۔ کیونکہ نعمتوں کا اظہار ہوگا ہمارے سامنے، یعنی ہمیں نظر آئیں گی کہ جی ہاں یہ نعمت ہے میرے اوپر، واقعی واقعی میرے پاس یہ نعمت ہے، دیکھو کسی اور کے پاس یہ والی نعمت نہیں ہے، تو پھر میں شکر ادا کروں گا اللہ تعالیٰ کا۔ جب میں شکر ادا کروں گا نا تو یہ بنیاد بن جائے گی اس معرفت کی، جو کہ اللہ تعالیٰ مجھے اس کے انعام میں عطا فرمائیں گے، ٹھیک ہے؟ تو شکر کرنا سیکھنا ہے، ہر چیز کا شکر ادا کرنا۔ اور شکر کرنے کے لیے ایک بات یاد رکھیں، صرف زبان سے کلمات کہہ دینے سے شکر ادا نہیں ہوتا۔ الحمدللہ کہنا تو اب بہت عام ہو گیا، سارے دیندار ہو گئے، ماشاءاللہ دین کی فضائیں چل گئی ہیں تو سب الحمدللہ کہتے ہیں، لیکن اگر جان بوجھ کے اللہ تعالیٰ کے حکموں کی خلاف ورزی انسان کر رہا ہے، علم اور ارادے کے ساتھ اللہ تعالیٰ کے حکموں کی خلاف ورزی کر رہا ہے، لیکن زبان سے الحمدللہ کی رٹ لگائی بھی ہے، یہ شکر نہیں ہے، ٹھیک ہے؟ شکر تو ہوتا ہے زبان سے اللہ تعالیٰ کی تعریف کرنا، یعنی الحمدللہ کہنا، ذہن میں اللہ تعالیٰ کی نعمتوں کا مشکور ہونا، اپنے دل میں، جس کو کہتے ہیں دل میں مشکور ہونا، اصل میں ذہن میں مشکور ہوتا ہے انسان، عقل میں، عقلی طور پر انسان شکر ادا کرتا ہے کہ واقعی اللہ تعالیٰ کی میرے اوپر نعمتیں ہیں۔ اور تیسرا جو سب سے اہم چیز ہے وہ کیا، کہ اللہ تعالیٰ کے، یعنی اپنے جسم سے، اپنے ہاتھ پیر سے، اپنی آنکھوں سے، اپنے کان ناک سے، اپنی زبان سے اللہ تعالیٰ کے حکم کے مطابق عمل کرنا، اس کی خلاف ورزی نہ کرنا۔ کیا مطلب؟ زبان سے تو بات ہو چکی الحمدللہ کہنا، تو پھر اب دوبارہ زبان کا کیا، کیوں ذکر کیا؟ زبان سے جھوٹ نہ بولنا، رائٹ، سچ بولنا، لوگوں کو تکلیف نہ پہنچانا زبان سے، ٹھیک ہے؟ آنکھوں سے ان چیزوں کی طرف نہ دیکھنا کہ جن کو دیکھنے کا اللہ نے منع کیا ہے، نہیں، دیکھنے سے اللہ نے منع کیا ہے۔ کانوں سے ان چیزوں کو علم اور ارادے کے ساتھ نہ سننا کہ جن کو سننے سے نبی علیہ الصلوۃ والسلام نے منع فرمایا ہے۔ ہاتھوں سے وہ کام نہ کرنا جس سے کہ آپ صلی اللہ علیہ وسلم نے منع فرمایا ہے۔ پیروں سے ان جگہوں پر چل کر نہ جانا جن جگہوں، جیسی جگہوں کی طرف جانے سے اللہ تعالیٰ نے منع فرمایا ہے۔ یہ ہے شکر۔ صرف زبان سے الحمدللہ کہہ دینا اور عربی کے کوئی کلمات پڑھ لینا یا اردو کے کوئی کلمات پڑھ لینا، لیکن ہاتھ پیر آنکھ زبان ہر چیز سے جو ہے وہ اللہ کی نافرمانی کر رہا ہے، یہ شکر نہیں ہے۔ اس بات کو بالکل کلیئر رکھیں، ٹھیک ہے؟ شکر کریں گے اللہ تعالیٰ کی معرفت نصیب ہوگی، چیزوں کی حقیقت سمجھ میں آئے گی، وہ اندھاپن جو ہے نا دل کا اندھاپن جس کی ابھی پیچھے بات ہوئی ہے، وہ دل کا اندھاپن ختم ہو جائے گا، دل کا اندھاپن ختم ہو جائے گا۔ ٹھیک ہے، بہت آسان کام ہے یہ، اتنا مشکل نہیں ہے، توبہ کر لیتے ہیں ابھی، ہے نا، بلکہ دو منٹ رہ گئے تو آگے پڑھنے کی بجائے ہم توبہ کے کلمات کیوں نہ پڑھ لیں، یعنی اپنے ایمان کی تجدید کیوں نہ کر لیں، اللہ تعالیٰ سے معافی کیوں نہ طلب کر لیں۔ ٹھیک، تو نیت کر لیتے ہیں، ایک منٹ رہ گیا اس کلاس کے ختم ہونے میں، نیت کر لیتے ہیں کہ اے اللہ پچھلی زندگی میں جو بھی گناہ ہو گئے، جو بھی غلطیاں ہو گئیں، میں اس وقت ان سب سے توبہ کرتی ہوں۔ ٹھیک ہے، آپ سب یہ نیت کر لیں، میں بھی یہ نیت کر رہا ہوں، ان تمام گناہوں سے میں توبہ کرتا ہوں اور آئندہ ارادہ کرتا ہوں کہ سچی اور سچی زندگی گزاروں گا، ارادہ کرتا ہوں، باقی اے اللہ مدد آپ فرمائیے میری۔ میں ارادہ کر رہا ہوں، توبہ کرنے کے لیے تین شرطیں کیا ہیں؟ پہلے جو غلطیاں کریں ان کے اوپر نادم ہونا، غلطی ہو گئی، واقعی مجھ سے غلطی ہو گئی، بہت برا کیا میں نے، یہ پہلی شرط ہے۔ دوسری شرط، اے اللہ میں آئندہ نہیں کروں گی، آئندہ نہ کرنے کا ارادہ، یہ کر لیا ہے میں نے۔ اور تیسری شرط کہ توبہ پر قائم رہنے کے لیے جس ماحول کی ضرورت ہوتی ہے، توبہ پر قائم رہنے کے لیے جس قسم کی مدد کی ضرورت ہوتی ہے، میں اس ماحول کا اور اس مدد والے سسٹم کا حصہ بنوں گی، جیسے کہ درس قرآن ہے، میں اس درس قرآن کو اب پکڑ کے رکھوں گی، میں اس کو نہیں چھوڑوں گی، رائٹ، میں مشائخ اور علماء کے ساتھ ایک تعلق بناؤں گی، سیکھنے کا تعلق، کیونکہ توبہ پر قائم رہنے کے لیے یہ تعلق ضروری ہے، یہ توبہ کی تیسری شرط ہے یہ۔ ٹھیک ہے، کسی ماحول کا حصہ بن جانا، کسی سسٹم کا حصہ بن جانا تاکہ توبہ پر قائم رہ سکیں۔ ٹھیک ہے، تو یہ ان تینوں باتوں کو دل کے اندر سوچ کے اور اللہ تعالیٰ سے وعدہ کر کے میں ان تینوں باتوں کے اوپر عمل کر رہی ہوں، ان کلمات کو ہم پیچھے پیچھے دہرا لیتے ہیں کیونکہ ہمارے مشائخ توبہ کے کلمات کہتے ہیں۔ ٹھیک ہے، تو ان نیتوں کے ساتھ ان کلمات کو پیچھے پیچھے دہرا لیتے ہیں اور پھر کلاس ختم کر دیتے ہیں۔ بسم اللہ الرحمن الرحیم، لا الہ الا اللہ محمد رسول اللہ، آمنت باللہ وملائکته وکتبه ورسله والیوم الآخر والقدر خیره وشره من اللہ تعالی والبعث بعد الموت، آمنت باللہ کما ہوا بأسمائه وصفاته وقبلت جميع احکامه اقرار باللسان وتصديق بالقلب اشهد ان لا اله الا الله واشهد ان محمدا عبده ورسوله استغفر الله ربي من كل ذنب واتوب اليه استغفر الله ربي من كل ذنب واتوب اليه برحمتك يا ارحم الراحمين۔ یہی توبہ کلمات کہلاتے ہیں جن کے اندر آپ نے کلمہ طیبہ پڑھا اور ایمان مفصل اور ایمان مجمل ان کو دہرایا تاکہ ایمان کی تجدید ہو جائے، اور کلمہ شہادت بھی پڑھا اور استغفار بھی کیا اور اللہ تعالیٰ کی رحمت سے مدد طلب کری۔ یہی کل مجموعہ جو ہے اسی کو ہمارے مشائخ آج کل توبہ کے کلمات کہتے ہیں۔ حضرت زکریا رحمۃ اللہ علیہ ان کے یہاں بھی یہی کلمات تھے، اور بزرگوں کے یہاں بھی یہی کلمات، پڑھائے جاتے ہیں توبہ کے لیے، کہ جب کوئی آتا ہے ہمارے حضرت بھی اور ان کے بڑے بھی وہ سارے یہی کلمات پڑھاتے ہیں. اللہ تعالیٰ ہم سب کی توبہ کو قبول فرمائے اور پچھلی تمام غلطیوں کو معاف فرمائے اپنی رحمت سے، اور آئندہ کے لیے نیکوکاری کی زندگی گزارنا ہمارے لیے آسان فرمائے. وآخر دعوانا الحمدللہ رب العالمین. السلام علیکم.